सुदूरपश्चिमकावास दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको आजको खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सेतीअञ्चल अस्पतालमा मङ्गलबारदेखि आफ्नै फार्मेसी सञ्चालन गरिने, अस्पतालभित्रै फार्मेसी भएपछि बिरामीले गुणस्तरीय औषधि पाउने विश्वास। सुकुम्बासी बस्तीमा सुकेर कुहिन लागेका दुईवटा रुख हटाउन पनि नेताहरूले ठगेको पशुपति टोलका बासिन्दाको गुनासो, चुनाव अघि सकेका रुख नहटाए मतदानमा सहभागी नहुने। पढाइ सुरु भइसकेपछि विद्यालयहरूमा तालाबन्दी गरेका विद्यार्थी सङ्गठनहरूद्वारा आधा दर्जन निजी विद्यालयमा तोडफोड, ताला तोडेर भर्ना गरेको भन्दै मोडर्न एराका सञ्चालकमाथि दुर्व्यवहार। र पाँचवटै विकास क्षेत्रको तुलनामा सुदूरपश्चिममा सुरक्षित गर्भपतन हुने गरेको तथ्याङ्क प्रस्तुत, अनिश्चित गर्भधारणको दरमा पनि कमी।
धनगढीको विकास गरी सुदूर जगमा गाउन, विकास मनाउन, बनाई देशमा चिनाउन, हिलो मैलो डुबानको समस्यालाई हटाउन, हरा भरा सुन्दर बनाई नगर सजाउन, देखिन्छ अब धनगढीमा विकासको कमाल, देखिन्छ अब धनगढीमा विकासको कमाल। मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, मेरोमा आउँदैछन् नगरमा छाउँदैछन्, सबैको गोपी दाई गोपाल हमाल, सबैको गोपी दाई गोपाल हमाल, चुनाव है मेरोमा गोपाल हमाल, चुनाव है मेरोमा गोपाल हमाल।
सौनी
हजुर,
एक कप चुस्सा पाउन
के रे
चिया, जस्ती राम्री हाम्री साउनी त्यस्तै मिठो चिया, होइन जादु चाहिँ के को हो
के हुनु बाबु, आफ्नो पनको आभास दिलाउने उही आभास चिया।
उच्च कोटीको गुणस्तरीय एवं विश्वासिलो नेशनल ग्रुपको प्रस्तुति आफ्नोपनको आभास दिलाउने मसालेदार आभास चिया विभिन्न साइजका प्याकेटमा पनि उपलब्ध छ।
नेशनल ग्रुपको आभास चिया अधिकृत विक्रेता जीवीएस ट्रेडर्स पहलवानपुर कैलाली 40092 र 416492।
अब खबर विस्तारमा। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 2073 सालको चैत मसान्तभित्रै फार्मेसी सञ्चालनका लागि लिखित निर्देशन दिएका बेला झन्डै 1.5 महिना ढिलो सेतीअञ्चल अस्पतालमा मङ्गलबारदेखि फार्मेसी सञ्चालनमा आउने भएको छ। मङ्गलबारदेखि फार्मेसी सञ्चालनमा आउने सेतीअञ्चल अस्पतालका स्टोर किपर जित बहादुर शाहीले बताउनुभयो, फार्मेसी सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भइसकेकाले मङ्गलबारदेखि फार्मेसी सञ्चालनमा आउने शाहीले बताउनुभयो। फार्मेसी सञ्चालनका लागि अस्पतालले 3 जना कर्मचारी पनि नियुक्ति गरिसकेको छ। 1 जना फार्मेसी टेक्निसियन र 2 जना फार्मेसी असिस्टेन्ट गरी 3 जना कर्मचारी नियुक्ति गरिसकेको स्टोर किपर शाहीले बताउनुभयो। यस्तै औषधि राख्ने ऱ्याक, कम्प्युटर ऱ्याक लगायतका तयारी पुरा भइसकेको उहाँले बताउनुभयो। फार्मेसी सञ्चालनका लागि 2073 फागुन 25 गते अस्पतालले औषधि आपूर्तिका लागि गरेको टेन्डर पनि सम्झौता भइसकेको छ। औषधि आपूर्तिका लागि यशोदा फार्मेसी धनगढी, ड्रग सेन्टर धनगढी र डिबी मेडिसिन धनगढीसँग सम्झौता भइसकेको स्टोर किपर शाहीले बताउनुभयो। फार्मेसी सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले गत पुसमा सेतीअञ्चल अस्पताललाई 15 लाख रुपियाँ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले 10 लाख गरी 25 लाख अनुदान उपलब्ध गराएको थियो। अस्पताल व्यवस्थापन समितिले 31 लाख थप गरी 56 लाखको लागतमा फार्मेसी सञ्चालन गर्न लागेको हो। सेतीअञ्चल अस्पतालमा फार्मेसी सञ्चालनमा आए बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधि प्राप्त गर्ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अशोक सिरिपाइलीले बताउनुभयो। शैक्षिक सत्र सुरु भएर भर्ना भएर पढाइ हुन थालेका बेला आन्दोलनमा उत्रिएका विद्यार्थी सङ्गठनहरूले आज धनगढीका विभिन्न विद्यालय र जिल्ला शिक्षा कार्यालयमा तोडफोड गरेका छन्। निजी विद्यालयले बढाएको शुल्क फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका कैलालीका विद्यार्थी सङ्गठनहरूले फ्याप्सनका पूर्वाध्यक्ष एवं मोडर्न एरा इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल आरसी यादवलाई त कालो मसो दलेर दुर्व्यवहार नै गरेका छन्। केही दिन अघि मात्र शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूले मोडर्न एरा इङ्ग्लिस बोर्डिङ स्कुल लगायत धनगढीका 40 निजी स्कुलका लेखा तथा प्रशासन शाखामा ताला लगाएका थिए। अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष डम्बर भट्टराईले मोडर्न एरा इङ्ग्लिस बोर्डिङ स्कुलले आफूहरूले लगाएको ताला तोडेर भर्ना लिइरहेको प्याप्सनका पूर्वाध्यक्ष एवं मोडर्न एरा इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल आरसी यादवलाई कालो मसो दलिएको स्वीकार गर्नुभयो। यस्तै धनगढीका केही निजी विद्यालयमा तोडफोड गरिएको छ। एलायन्स इन्टरनेसनल क्रिसेन्ट सिटी स्कुलमा तोडफोड गरिएको छ। एलायन्स स्कुलमा टेबलको सिसा, साउन्ड बक्स र टेलिफोन लगायतका उपकरणहरूमा तोडफोड गरिएको विद्यालयले जनाएको छ। जिल्ला शिक्षा कार्यालयमा पनि 2 कम्प्युटर, फोटोकपी मेसिन तोडफोड गरिएको जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले बताउनुभयो। विगतका वर्षहरू जस्तै यस वर्ष पनि यार्सा गुम्बा सङ्कलन गर्नका लागि लेकतिर जाने व्यक्तिको लर्को लागेको छ। 3 लेकमा गएर यार्सा सङ्कलन गरी सुरमा, काँडा, मस्टा, 26 फाथे, भेरा, गाउँपालिका र बङ्गल र जयपीर्थी नगरपालिका सर्वसाधारण स्थानीयहरूले अहिले लेकतिर यार्सा गुम्बा सङ्कलन गर्न थालेका हुन्। 3 यार्सा सङ्कलन गरेर झन्डै 1 खान पुग्ने भएपछि त्यहाँका स्थानीयहरू सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय देव बोहराले बताउनुभयो। अहिले लेकमा हिउँ भएको भए पनि तल्लो बेल्टतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन्। वैशाख महिनाको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयहरू असार महिनाको अन्तिमतिर घर फिर्ता हुने गर्दछन्। दौलीचौर, सुरमा, काँडाका स्थानीयहरू अहिलेको सिजनमा घरमा ताला लगाएर यार्सा सङ्कलन गर्न जाने गरेको दौलीचौरकै प्रेमबहादुर बोहराले बताउनुभयो। यहाँ पाखो जमिन भएका कारण उब्जनी नहुने र 3 यार्सा सङ्कलन गरेर गुजारा चलाउने बाँकी भारत तथा विदेशी रोजगारी गरी परिवारको लालन पालन गर्ने गरेका छन्। सुत्केरी महिला, हिडुल गर्न नसक्ने वृद्ध वृद्धा र ससाना हिडुल गर्न नसक्ने बालबालिका बाहेक सबै अहिलेको सिजनमा यार्सा सङ्कलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताउनुभयो। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
आयो ओखटी
सब लोखटी
बाजार बाजार मचायो ओखटी
खेल खेल में खिलाड़ी को पसीना को गंध
डंडे फोर ओखटी रा घर छनियो संग
कपल मनी कर पल्लव छ ओखटी ले
मुहार मा गोरो पंचो छ ओखटी ले
नाम ओखटी
का लागि पूजा कस्मेटिक पशुपति मन्दिर रोड धनगढी।
आ मुन्रे ब्रो, तिमी त मर्निंग वाक आउट पनि फेरि जुत्ता लाएर आउँछ बा।
लाउन परेन त, नयाँ भेराइटी आइरन्छ।
हाय मुन्रे ब्रो, मिटिङमा जादा एउटा अहिले चाहिँ अर्कै जुत्ता?
अनि के त, स्टाइलिस त हुनै पर्यो नि।
वाह मुन्रे ब्रो, अफिसमा त फेरि अर्कै जुत्ता।
भरि बेलुका फेरि अर्कै हुन्छ, पार्टी सुज।
तपाई कुन ब्रान्डको चाहिँ जुत्ता लाउनुहुन्छ?
एउटै ब्रान्डको लाउँछु। नेपालमा बनेको रोयल सुज नामै काफी छ। हिमाल, पहाड, तराई, रोयल सुज सबैको रोजाई।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। महाकाली लोकमार्ग अन्तर्गत खलङ्गाको धौलीगाड खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको काम 3 अलपत्र परेको छ। पुलको एकापट्टि पिलर गाडेर छोडिएको छ। पुल निर्माणको क्रममा मुआब्जा विवाद भएपछि पुल निर्माण कार्य अलपत्र परेको सडक डिभिजन कार्यालय पाटन बैतडीले जनाएको छ। पुल निर्माणको क्रममा 5 जमिन परेको स्थानीयले मुआब्जा सरकारी दर रेटभन्दा बढी मागेपछि पुल निर्माण कार्य अघि बढ्न नसकेको बताइएको छ। 2071 असार 30 सम्झौता भएको पुल निर्माण कार्य हालसम्म अघि बढ्न नसकेको हो। जमिन परेको क्षेत्रमा स्थानीयले अवरोध गरेपछि पुल निर्माणको काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय पाटन बैतडीका आयोजना प्रमुख ललिजङ्ग खनालले जानकारी दिनुभयो। मुआवजा सम्बन्धमा जिल्ला अदालतमा मुद्दा समेत परेको छ। अदालतले समेत तत्काल कार्यान्वयन नगराउनु भन्ने आदेश भएको कारण ढिलाइ भएको हो। पुल निर्माण कार्यको जिम्मेवारी आशिष कन्स्ट्रक्सन धनगढीले पाएको थियो। कुल 2,32,00,000 लागतमा सम्झौता भएको पुल निर्माण 3 वर्षसम्म पिलर गाडेर छोडिएपछि अहिले पनि उक्त क्षेत्रमा खोलाबाटै गाडी आवत जावत गर्ने गरेका छन्। विभिन्न बस्तीमा पक्की सडक, ढल निकास र खानेपानीको व्यवस्थापन गरिदिने भन्दै नेताहरूले भोट मागेपछि फर्केर नआएको जनताको आरोप आइरहेका बेला पशुपति टोलका बासिन्दाको गुनासो भने भिन्नै छ। उनीहरूले नेताहरूले सुकेका 2 सालका रुख काट्न गर्न समेत झुटो आश्वासन दिएर मत मागेको बताएका छन्। सुन्दा अनौठो लागे पनि कुरा सत्य हो। धनगढी उपमहानगरपालिका वडा नम्बर 12 पशुपति टोलका बासिन्दाले भोट माग्न आएका नेताहरूलाई बस्तीको बिचमा रहेका 2 सुकेका रुख सालका रुख कटान गराइदिन माग गरेका थिए। वर्षौँदेखि कुहिन लागेका ती 2 रुख ढलेर मानवीय क्षतिको सम्भावना देखेर उनीहरूले रुख कटानको माग गरेका हुन्। यसअघि रुखकै हाँगा खसेर एकजनाको ज्यान गएको आफ्नै अगाडि देखेका उनीहरू हावाहुरी आएपछि घर छोड्न बाध्य छन्। 2058 सालदेखि पशुपति टोलमा टहरा बनाएर बसेका सुकुम्बासी बस्तीका बासिन्दाले जिल्ला वनमा गएर वनका कर्मचारीलाई रुख हटाइदिन निर्देशन दिने नेता पनि नपाएको गुनासो गरेका छन्। सुनौ टोल टोलमा दिनेश एफएम स्तम्भका लागि पशुपति टोलको सुकुम्बासी बस्ती पुगेर सहकर्मी दीपक जोशीले तयार पारेको रिपोर्ट।
धनगढी उपमहानगरपालिका वडा नम्बर 12 पशुपति टोल सुकुम्बासी बस्तीका बासिन्दाले यस अघिका चुनावका बेला रुख कटान गरिदिने भन्दै भोट मागेका नेताहरूले धोका दिएको आरोप लगाएका हुन्। टोल टोलमा दिनेश एफएम स्तम्भका लागि पशुपति टोल पुगेका बेला त्यहाँका बासिन्दाले अन्य विकासका पूर्वाधार भन्दा पनि रुख कटानकै समस्यालाई ठुलो रूपमा सुनाए।
अस्ति पनि भनेको 2-3 आए यहाँ नेताहरू, नेताहरू आइसकेपछि यो रुख काटिदिनुपर्छ सबभन्दा, नत्र हामी भोट दिँदैनौँ, ल ल ल भइहाल्छ मात्र भन्छन्। हेर्नुहोस् काम हुँदैन, हेर्नुहोस् समस्या भयो के भन्छ बालबच्चाहरू लिएर अर्को घरमा भाग्नुपर्छ, अनि अब के गर्ने, हाँगाहरू झर्छन्, हावाबुटी आउँछ, अब बर्खाको समस्या आयो, हेर्नुहोस् अब के गर्ने, हेर्नुहोस् समस्या साह्रै त्यस्तै नै समस्या छ।
2058 सालदेखि उक्त ठाउँमा बसिरहेका बासिन्दाले पहिलो संविधान सभासहित दोस्रो संविधान सभाको निर्वाचन र उपनिर्वाचनमा पनि मतदान गरिसकेका छन्। ती सबै निर्वाचनका बेला बस्तीको बिचमा रहेका सालका 2 रुख कटान गर्नुपर्ने स्थानीयको प्रमुख माग थियो, तर निर्वाचनका बेला एकै छुट्कीमा भइहाल्छ भन्ने नेताहरू निर्वाचन सकिएपछि फर्केर नआएको स्थानीयको आरोप छ।
चिना देवी कठाए हो, पहिला नेताहरूले पनि भने यो रुख काट दिउँला, तपाईँलाई तपाईँ पढे लेखेको हुनुहुन्छ भने तपाईँलाई काम पनि दिलाउँला भने, तर कसैले केही गरेनन्।
मोहनबहादुर सिंह यसैमा दोहोरो नाला आयो, यताबाट पनि नाला गयो, यताबाट पनि नाला गयो, जडा देखिरहेको छ। अब यो 2 रुखले लगभग तपाईँको 27-30 परिवारको क्षति पुर्याउँछ। अब एक बच्चा पनि मरिसकेको अवस्था हो यहाँनिर। पहिले पनि अब नेताहरू धेरै जस्ता पार्टीका नेताहरू हामी कटाउँछु ल हामीलाई चाहिँ भोट दिनुहोस् भने हामीले भोट पनि दियौँ होइन। तिनले अहिलेसम्म पनि अब फर्केर आएका छैनन्। अब स्थानीय चुनावमा सायद मुख देखाउन भन्नेबाट अहिले मौका पनि पाउँछु हामी।
बेगले हावाहुरी चलेका बेला रुख ढलिहाल्ने हो कि भन्ने चिन्ताले पशुपति टोलका बासिन्दालाई सताउने गरेको छ। अघिल्लो वर्ष रुखको हाँगा खसेर 1-12 बालकको ज्यान समेत गुमिसकेको छ, तर पनि रुख कटानको माग राखेर वन कार्यालयमा जाँदा उल्टै कमिसन मागेको स्थानीय बासिन्दा बताउँछन्।
मेरो नाम गणेश प्रसाद उपाध्याय। अहिलेसम्म रोडमा जाँदा वनमा जाऊ भन्ने, वनमा जाँदा रोडमा जाऊ भन्ने, र यी रुखहरू पहिलेदेखि नै हामीहरूको समस्या। आँधीहुरी आउँदा बालकको पनि मृत्यु भयो र रुखबाट हाँगा बिङ्गाहरू चाहिँ झरेर हामीहरूको घरको पनि विभिन्न किसिमको क्षति भयो, र राजनीति दलका पनि व्यक्तिहरूले पनि अब के सोचेका हुन्, हामी जनताप्रति हुन्छ भनेर चाहिँ पहिला मुख देखाउने आश्वासन दिने, पछि चाहिँ सबै आफ्नो मनजस्तो भइसकेपछि फर्केर नहेर्ने। वनपालेहरूले पनि यी रुख कटाउनको निम्ति केही हामीहरूलाई घुस दिनुहोस्, तब हामीहरू चाहिँ काटिदिन्छौँ भन्ने कुरो पनि मसँग स्वयं भनेका थिए।
हुन त रुखले जोखिम बढाएको भन्दै जिल्ला वनले एक कर्मचारी पठाउने बित्तिकै रुख काट्न सकिन्छ, तर त्यसका लागि सुकुम्बासीको भनाई वनले सुन्दैन भने उनीहरूका तर्फबाट बोलिदिने नेता कोही भएनन्। बस्तीको बीचमा रहेका 2 सुकेका सालका रुख ढल्ने चिन्ताले निन्द्रा नलाग्ने गरेको बताउने पशुपति टोलका बासिन्दाहरू यसपटक भने निर्वाचन अगावै रुख कटान नभए मतदानमा सहभागी नहुने बताउँछन्।
रुख काटेर हामीलाई यहाँ ठुलो समस्याबाट बचाइदिनुहोस् भनेर कतिपटक वन विभागमा पनि निवेदन चढायौँ। त्यसैले 2 रुख छ, यो रुख जसले काटिदिन्छ, जसले हामीलाई ठुलो हावाहुरीबाट बचाउँछ, त्यसैलाई भोट दिने हो न तर नेता सेता हामीलाई केही चाहिँदैन कसैलाई भोट पनि दिने होइन बत्तीसवटा घर छ हाम्रो बत्तीस घरको मत पनि जाँदैन हामीले भनेको समस्या समाधान भएन भने हामी कसैलाई भोट दिनेहरूलाई पनि छैनौँ
टोलवासी त बहिष्कार पनि गर्ने पक्षमा छन् किनभने आफ्नो समस्या अबहरूलाई छन् होइन दुई तिनपल्ट डेलिगेसन लिएर हामी वनमा पनि पुगेका हौँ
मेरो नाम पुतल देवी सिंह शिविरमा बस्छु तर हामी गरिब छौँ गरिबलाई सबै हेप्छन् के भोट देऊ भन्छन् घरमा घर घर आउँछन् हाम्रो समस्या त कसैले पनि बुझिदिँदैनन् दिउँसो त हामी जहाँ पनि भागौँ ला अरे रात बाल बच्चा लिएर कहाँतिर भाग्ने हो हामीले त्यसको निवेदन चढायो सामुदायिक वनमा पनि चढाएको छ निवेदन चढाएको छ वनमा पनि चढाएको छ कसैले वास्ता गरेनन् हामी भोटै नदिने जो नेता आउँछन् उनलाई हामीले
सुकेका रुख हटाउने कुरा सामान्य झैं लाग्ला तर स्थानीयले भने त्यसले ठूलो क्षति निम्त्याउने अनुमान गरेका छन् दिनेश एफएमका लागि दीपक जोशी धनगढी
राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले शैल्य शिखर नगरपालिकामा आफ्ना उम्मेद्वार घोषणा गरेको छ राप्रपाले आज एक विज्ञप्ति जारी गर्दै वडा तहदेखि मेयर उपमेयर पदको उम्मेद्वारी घोषणा गरेको हो राप्रपाले शैल्य शिखरमा नरबहादुर चन्द मेयर तथा पार्वती देवी लोहारलाई उपमेयरमा छनौट गरेको जनाएको छ उम्मेद्वार घोषणा गरिएको गरिएका चन्द साविकका देथालका स्थानीयवासी हुन् निजामती सेवामा 33 वर्ष बिताएका चन्द गाविस सचिव पदमा कार्यरत थिए यस्तै राप्रपाले नौगाड गाउँपालिका प्रमुखमा खड्गसिंह धामी उपप्रमुखमा जसमती डडालको उम्मेद्वारी दिएको छ महाकाली नगरपालिका मेयरमा नरेन्द्र बहादुर बमलाई उम्मेद्वार बनाएको राप्रपाले अपिहिमाल गाउँपालिकाका प्रमुखमा लालसिंह धामी र उपप्रमुखमा मान्था देवी लोथ्याललाई उम्मेद्वारी घोषणा गरेको छ बीस वर्षपछि जनप्रतिनिधि चुन्नका लागि मतदान गर्ने दिन वैशाख 31 पर्खेर बसेका असमका मतदातामा निर्वाचनको मिति सरेपछि निराशा छाएको छ दलहरूले स्थानीय तहमा चुनाव लडाउनका लागि उम्मेद्वार छनौट कार्यलाई तीव्रता दिइरहेको समयमा एकाएक 7 नम्बर प्रदेश लगायत अन्य 4 प्रदेशको निर्वाचन 1 महिना पर सार्ने निर्णयले गाउँगाउँमा तातेर उत्सर्गमा पुगेको चुनावी माहौल एकाएक सेलाएको हो केही दलले उम्मेद्वारको टुङ्गो समेत लगाइसकेकाले कसले जित्छ भन्ने बारेमा पनि पँधेरा मेरापात र चिया चौतारीमा समेत चुनावकै चर्चा परिचर्चा हुने गरेकोमा निर्वाचनको मिति सर्दा उक्त चर्चा एकाएक कम हुन थालेको मार्कुका अमृता बोगटीले बताउनुभयो आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो
सुदूरपश्चिममै पहिलो पटक विद्युतीय सामग्रीहरू उत्पादन गर्न सफल यस एक्सट्रिम इन्डस्ट्री प्रणालीका उत्पादनहरू कम्बाइन 3-पिन टप होल्डर स्विच सकेट इन्डिकेटर सिलिङ रोज फ्युज रेगुलेटर बोर्ड जङ्सन बक्स साथै विभिन्न साइजका पाइपहरू उत्पादन गरेको कुरा जानकारी गराउँदछौ यस इन्डस्ट्रीका उत्पादनहरू डिस्ट्रिब्युट गर्न चाहनुहुने मानुभावहरूले सम्पर्क राख्न सक्नुहुन्छ प्रबन्ध निर्देशक 9800067428 मार्केटिङ अफिसर 9868584597 थप जानकारीका लागि एक्सट्रिम इन्डस्ट्री प्राली धनगढी 4 उत्तर बेडी
सूचना चमलिया जलविद्युत आयोजनाले निर्माण गरिरहेको 132 केभी प्रसारण लाइनको राइट अफ वेमा पर्ने जग्गाको क्षतिपूर्ति रकम जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत वितरण भइरहेकाले आफ्नो क्षतिपूर्ति दावीको लागि सम्बन्धित नगरपालिका गाउँपालिकाको सिफारिस सहित सम्बन्धित जग्गा धनीले लालपूर्जा र नागरिकताको प्रतिलिपि सहित जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन पेश गर्न हुन सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ सम्पर्क गर्नुपर्ने स्थान जिल्ला प्रशासन कार्यालय लेखा शाखा धनगढी कैलाली फोन नम्बर 091-521-801
ब्रेकपछि समाचारमा स्वागत छ स्टुडियोमा भर्खरै प्राप्त खबर अनुसार विद्यार्थी सङ्गठनहरूले गरेको तोडफोड र सञ्चालकहरूमाथिको दुर्व्यवहारको प्याप्सन र एनप्याप्सनले निन्दा गरेको छ प्याप्सन कैलालीका अध्यक्ष दिलीराज रेग्मी र एनप्याप्सनका अध्यक्ष केपी भट्टले आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै विद्यार्थी आन्दोलनका नाममा विद्यालयमा आएर तोडफोड गर्ने र सञ्चालकहरूमाथि दुर्व्यवहार गर्नेलाई कार्यवाहीको माग समेत गरिएको छ विद्यार्थीहरूका मागहरू सम्बोधन भइसकेको र केही मागहरू भए संवादको माध्यमबाट अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै तोडफोड र दुर्व्यवहारमा उत्रिनु निन्दा नै भएको विज्ञप्तिमा उल्लेख छ दुवै संस्थाले प्रशासन जिल्ला शिक्षा कार्यालयलाई वैशाख 13 गते निजी विद्यालयहरूको लेखा शाखामा लगाइएको ताला खोलेर पढाइ सुचारू गराइदिन माग पनि गरेका छन् उता निजी विद्यालयले बढाएको शुल्क फिर्ता लगायतका माग राखी आन्दोलनमा रहेका विभिन्न विद्यार्थी सङ्गठनले भने भोलिदेखि कैलालीमा अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेका छन् आफूहरूका माग पुरा गर्नुको साटो उल्टै व्यवस्था गरी शैक्षिक संस्थामा लगाएको ताला तोडी आन्दोलनको उल्लङ्घन गरेको भन्दै थप आन्दोलनका कार्यक्रम बमोजिम शैक्षिक हडतालको घोषणा गरिएको विज्ञप्ति जारी गर्दै विद्यार्थी सङ्गठनहरूले जनाएका छन्। शैक्षिक हडताल अन्तर्गत कक्षा एकदेखि दससम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने विद्यार्थी सङ्गठनहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शैक्षिक हडतालको अवज्ञा गरेमा उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय हुने पनि विज्ञप्ति मार्फत चेतावनी दिइएको छ। विज्ञप्तिमा अखिल क्रान्तिकारीका केशव उपाध्याय, नेपाल विद्यार्थी सङ्घका भेषबम, अखिल क्रान्तिकारीका डम्बर भट्टराई, अखिलका अध्यक्ष कुमार बडैला, अखिल छैठौँका उमेश कडेल र नयाँ शक्ति विद्यार्थी युनियनका दिलेन्द्र विष्टले हस्ताक्षर गरेका छन्। विद्यार्थी सङ्गठनले गरेको शैक्षिक हडतालमा समर्थन जनाउँदै इस्टुका केन्द्रीय सदस्य धर्मराज भट्टले पनि विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ। नेपालमा अनिश्चित गर्भ र गर्भपतन सम्बन्धी पहिलो सर्वेक्षणको नतिजामा सुदूरपश्चिमको अवस्था राम्रो देखिएको छ। वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र र अमेरिकाको गुडमार्क इन्स्टिच्युटले पहिलो पटक नेपालमा अनिश्चित गर्भ र गर्भपतनको स्थितिको अध्ययन गरेको हो। वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्रका निर्देशक आनन्द तामाङले सुदूरपश्चिममा पाँच विकास क्षेत्रको तुलनामा सबैभन्दा थोरै 34% महिलाले मात्रै अनिश्चित गर्भधारण गर्ने गरेको बताउनुभयो। यसै गरी सुदूरपश्चिममा 1021 जनाले गर्भपतन गराउने गरेको पनि तथ्याङ्कले देखाएको छ। मध्यमाञ्चलमा 1059 जनाले गर्भपतन गराउँदै आएका छन्। सुदूरपश्चिममा सूचीकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको संख्या पनि बढिरहेको र गर्भपतन गराउने दर नै कम भएकाले यो स्वास्थ्यका हिसाबले सन्तोषजनक रहेको निर्देशक तामाङले बताउनुभयो। सुनौ तामाङसँगै गरिएको कुराकानीका आधारमा सहकर्मी शिवराज भट्टले तयार पारेको साप्ताहिक स्तम्भ सुन्दरपश्चिम।
साप्ताहिक स्तम्भ सुन्दरपश्चिममा स्वागत छ, म शिवराज भट्ट। केही वर्ष अघि सुदूरपश्चिममा गर्भपतन गराउनका लागि महिलाको पाठ्यक्रममा लट्ठी खोज्ने, विषादी सेवन गराउने र अन्य घरेलु उपाय अप्नाएका कारण महिलाको ज्यानै जाने गरेको घटनाहरू प्रशस्त सुनिने गरिएकोमा पछिल्लो समय भने त्यो अवस्थामा सुधार आएको हो। सरकारले 12 हप्तासम्मको गर्भपतनलाई मान्यता दिनु, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र अन्य निजी क्लिनिक तथा अस्पतालहरूलाई पनि सुरक्षित गर्भपतनका लागि सूचीकृत गरिनुले अवस्थामा सुधार आएको मान्न सकिन्छ। वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्रले त 5 विकास क्षेत्रको तुलनामा सुदूरपश्चिममा सुरक्षित र कम गर्भपतन हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ। आजको सुदूरपश्चिममा हामीले वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपाका निर्देशक आनन्द तामाङसँग कुराकानी गरेका छौँ।
सुदूरपश्चिममा के छ भन्दाखेरि वर्षमा 2014 चाहिँ हाराहारीमा 15,000 महिलाहरूले एबोर्सन गरेको देखेको पाएछ तथ्याङ्कमा, र यो चाहिँ अरू क्षेत्रहरूको तुलनामा चाहिँ कमै हो।
यो अरू क्षेत्रको तुलनामा गर्भपतन कम हुनु राम्रो हो कि नराम्रो हो?
गर्भपतन त कोही महिलाले गर्नु नपरे पनि राम्रो नै हो, तर यस्तो कहिले कहिले महिलालाई बाध्यता पर्छ कि उसलाई चाहिँ त्यो नचाहेको गर्भलाई चाहिँ तोकाउनु पर्ने, सकेसम्म जति कम गर्भपतन हुन्छ त्यो नै एउटा क्षेत्रका लागि त राम्रो नै देखिन्छ, किनकि गभर्मेन्टको धेरै पैसा पनि खर्च हुँदैन, प्लानिङमा पनि त्यति साह्रो उहाँले ध्यान दिनु पर्दैन। तर धेरै महत्त्वपूर्ण चाहिँ चाहे त्यो एउटा गर्भपतन होस् या 15,000 होस्, त्यो चाहिँ सुरक्षित रूपमा गर्भपतन हुनुपर्ने हो, र हाम्रो सुदूरपश्चिममा चाहिँ धेरै जस्तो अधिकांश गर्भपतन चाहिँ सुरक्षित रूपमा गर्भपतन गरेको पाएको छ।
सुदूरपश्चिममा गर्भपतनको दर कम हुनुमा अनिश्चित गर्भ पालेर अथवा अनिश्चित गर्भ रहिसकेपछि त्यो बच्चा जन्माउनु होइन?
सुदूरपश्चिममा चाहिँ अब हुनु त हाम्रो जो सुरक्षित गर्भपतन सेवाको लागि सूचीकृत भएका संस्थाहरू कमै होला, तर हामीले के पनि हेर्नुपर्छ भने अरू क्षेत्रको तुलनामा त्यहाँको जनसङ्ख्या पनि कम भएको हुनाले त्यो प्रतिशतमा महिलालाई गर्भपतन गर्नुपर्ने संख्या पनि कमै हुन्छ, र धेरै जस्तै सरकारी निकायमा गर्भपतन गरेको छ भने अरू चाहिँ गैरकानुनी रूपमा गर्भपतन गरेको देखिन्छ। तर हाम्रो तथ्याङ्कले चाहिँ हाम्रो यो अध्ययनमा चाहिँ कति प्रतिशत महिला चाहिँ भारतमा गएर, किन बोर्डर भएको हुनाले भारतमा गएर गर्भपतन गर्छ, त्यसपछि हामीले तथ्याङ्क सङ्कलन गरेको छैन।
जसरी यहाँको तथ्याङ्क अनुसार सुदूरपश्चिममा गर्भपतन गर्नेको संख्या 1,021 जना छ तपाईँको सर्वेले देखाउँछ, र यसै गरी अनिश्चित गर्भपतन गराउनुमा चाहिँ झन्डै 1,059 जना होइन? त्यो डाटाबेस चाहिँ के छ कि खास गरी सुदूरपश्चिममा अनिश्चित गर्भपतन गराउने र गर्भपतन गराउनेको?
यो चाहिँ हाम्रो आफ्नो यो एउटा मेथडै हो, जसमा चाहिँ हामीले सरकारी निकाय या गैर सरकारी निकायका जो सेवा दिने व्यक्तिहरूलाई इन्टरभ्यू गरेको थियौँ, त्यस्तै त्यस क्षेत्र क्षेत्रका स्वास्थ्यमा काम गर्ने जो प्रोफेसनल्सहरू हुन्छ उहाँहरूलाई इन्टरभ्यू गरेको, यो इन्डाइरेक्ट मेथड हो, एआइसिएम मेथड भन्छ, त्यसको आधारमा यो निकालेको हो। यो बाहेक अरू मेथडमा चाहिँ यदि हामीले सर्वेक्षण गऱ्यो भने त्यो तथ्याङ्कमा चाहिँ अन्डर रिपोर्टिङ हुने सम्भावना बढी नै हुन्छ, रिलायबल हुन्छ। यो हामीले मेथड चाहिँ अब विश्वभरिमा 20 देशमा मात्रै गरेको मेथड हुनाले यसलाई विश्व स्वास्थ्य सङ्घले पनि यसलाई मान्यता दिएको हुनाले यही तथ्याङ्कले नै कोट गरेको हुनाले अहिलेसम्म जो मेथड युज गरेको छ नेपालमा त्यही मेथडलाई नै भरपर्दो मेथडलाई मानेको हुनाले हामीले त्यसको आधारमा चाहिँ यो कति चाहिँ गर्भपतन हुन्छ सुदूरपश्चिममा र कति गर्भमध्ये चाहिँ 80% गर्भ चाहिँ नचाहेको र अनिश्चित गर्भ भन्ने चाहिँ त्यहाँबाट आएको।
अनि तपाईँको यो सर्वेले केही कारणहरू केही तथ्यहरू फेला पारे होला, नेपाल सरकारले सुदूरपश्चिमका लागि यो सुरक्षित गर्भपतन गराउनका लागि चाहिँ के गर्नुपर्छ?
अब नेपाल सरकारले सुदूरपश्चिमको लागि छुट्टै त्यस्तो प्रावधान या त्यस्तो प्लानिङ गर्नु त देखिँदैन, किनकि नेपाल सरकारको लागि सुदूरपश्चिममा गर्भपतनको जो चाप धेरै देखिँदैन। त्यसका लागि बरु नेपाल सरकारले सायद केन्द्र र मध्यम क्षेत्रमा नै, पूर्व क्षेत्रमा या टु सम एक्सटेन्ट यो हाम्रो पश्चिम क्षेत्रमा नै उहाँको ध्यान दिनुपर्ने देखिन्छ, किनकि त्यहाँ जनसङ्ख्यामै बढी छ, त्यहाँ गर्भपतन पनि धेरै जस्तै प्राइभेट निजी क्षेत्रबाट गर्ने भएको देखेको हुनाले सायद सुदूरपश्चिममा चाहिँ नेपाल सरकारको लागि अलिक सजिलो नै क्षेत्र परेको देखिन्छ।
एउटा कारण भारतीय सीमा सहरहरू नजिक छ र नेपालमा गर्भपतन नगराएर असुरक्षित रूपमा भारततिर जाने एउटा कारण हुनसक्छ, अथवा सुदूरपश्चिममा गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाहरूको संख्या पनि कम भएको र त्यसको पनि प्रचार प्रसार व्यापक नभइसकेको र केही रूढिवादी मैले त्यहाँ गएर गर्भपतन गराउनु हुँदैन अथवा मलाई समाजले के भन्छ भन्ने खालका यस्ता कुराहरूले गर्भपतनको दर कम भएको भन्न सकिँदैन।
यो तपाईँले कसरी गर्भपतन कम भएको छ भने उसले त्यो महिलाले धेरै बच्चा जन्माउनु परेको देखिन्छ। तथ्याङ्कमा चाहिँ सुदूरपश्चिममा टोटल फर्टिलिटी रेट भन्छ नि, त्यो एउटा उर्वरा महिलाले कतिवटा बच्चा जन्माउनु चाहन्छ त्यसलाई चाहिँ फर्टिलिटी रेट भन्छ, त्यो चाहिँ हामीले तथ्याङ्क हेर्नै पर्ने, त्यो आधारमा हामीले यस्तो कुरा गर्नुपर्छ होला। नभए चाहिँ अरू क्षेत्रका आधारमा सुदूरपश्चिममा जनसङ्ख्या कमै छ।
हस्त, साप्ताहिक स्तम्भ सुन्दरपश्चिम आजलाई यति नै, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
अब खबर संक्षेपमा। कैलालीको पथरैया नदीमा डुबेर एक बालकको ज्यान गएको छ। टिकापुर नगरपालिका छ कक्षा 6 का 5 वर्षीय सरोज चौधरीको नदीमा डुबेर मृत्यु भएको अवस्थामा आज शव फेला परेको हो। हिजो नदीमा नुहाउन गएका बेला हराएका चौधरीको खोज तलासका क्रममा आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कानुनद्वारा प्रतिबन्धित कार्यभित्रमा पर्ने बालविवाह रोक्नका लागि असममा स्वयं बालबालिकाहरू नै सक्रिय हुन थालेका छन्। बालबालिका बालविवाह गर्दा बेफाइदाबारे सचेतना हुन थालेपछि बालबालिकाहरू नै गैर कानुनी कार्य बालविवाह रोक्ने अभियानमा सक्रिय भएर लागेका हुन्। टोलदेखि एउटा स्तरसम्मका बाल क्लब गठन गरेर उनीहरू बालविवाह गर्न नहुने कारणहरूबारे आफ्नो समूहमा छलफल गर्नुका साथै त्यसबारे अभिभावकहरूलाई सचेत पार्नेदेखि लिएर बालविवाह हुनै लागेको भए त्यसलाई रोक्नेसम्मका कार्यमा सक्रिय हुन थालेका छन्। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले बजार अनुगमन गरेको छ। अनुगमनका क्रममा धनगढीको हरि इम्प्लेक्सबाट लेभल पुरा नभएको सूर्यमुखी तेल 52 लिटर, तोरीका तेल 94 लिटर गरी 146 लिटर तेल जफत गरी नष्ट गरिएको छ। त्यस्तै टेडी किराना पसलबाट 1.5 लिटरको 5 बोतल म्यादा नागेको पेप्सी जफत गरी नष्ट गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख उपेन्द्र राईले बताउनु भयो। अनुगमन टोलीले धनगढीका 5 पानी उद्योग, 24 किराना पसल र एउटा होटल गरी 30 नमुना सङ्कलन गरेको छ। नेपाल टेलिकमले दार्चुलाका सबै ग्रामीण भेगका CDMA टेलिफोन टावरहरूमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने भएको छ। स्थानीय तहको कामकाजलाई सहज बनाउन सबै गाउँपालिकामा क्षमता पुग्ने गरी ब्रोडब्यान्ड इन्टरनेट जडान सुरु गरेको हो। र जिल्ला शिक्षा कार्यालय दार्चुलाले जिल्लास्थित सबै विद्यालय तथा 18 स्रोत केन्द्रहरूलाई निर्वाचन आचार संहिताको पालना गर्न कडाइका साथ निर्देशन दिएको छ। जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिंहले सरकारले मिति तय गरेको स्थानीय तहको चुनाव 31 र जेठ 31 कुनै पनि राजनीतिक दलका कार्यक्रममा विद्यालयमा नगर्न पत्रसार गरेको हो। अब जाँदा जाँदै प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक। विद्यार्थी संगठन र निजी विद्यालयहरू बीचको विवाद चर्किँदै विद्यार्थी संगठनहरूद्वारा भोलिदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा। निजी विद्यालय सञ्चालकहरूको तोडफोड र दुर्व्यवहार गर्नेलाई कारबाहीको माग। सेती अञ्चल अस्पतालमा मङ्गलबारदेखि आफ्नै फार्मेसी सञ्चालन गरिने। अस्पतालभित्रै फार्मेसी भएपछि बिरामीले गुणस्तरीय औषधि पाउने विश्वास। सुकुम्बासी बस्तीमा सुकेर कुहिन लागेको 2 रुख हटाउन पनि नेताहरूले ठगेको पशुपति टोलका बासिन्दाको गुनासो। चुनाव अघि सुकेका रुख नहटाए मतदानमा सहभागी नहुने। र पाँचवटै विकास क्षेत्रको तुलनामा सुदूरपश्चिममा सुरक्षित गर्भपतन हुने गरेको तथ्याङ्क प्रस्तुत, अनिश्चित गर्भधारणको दरमा पनि कमी।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
हवस् त, साँझ 6:30 आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दैनिक एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।